العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم. اتنا اچھا کیوں ہے جی؟ ويقول الذين كفروا لولا أنزل عليه آيات من ربه قل إن الله يضل من يشاء ويهدي إليه من أناب. الذين آمنوا وتطمئن قلوبهم بذكر الله ألا بذكر الله تطمئن القلوب. الذين آمنوا وعملوا الصالحات طوبى لهم وحسن مآب. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت الحليم الحكيم. مولاي صل وسلم دائما أبدا على حبيبك من زانت به الأسر. كتھے لایا میں نے بات، میری ساری ریکارڈنگ بھی خراب ہو سی. تو سورہ رعد ہے 13 پارے میں، حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کی بعثت اور آپ کی دعوت اور نزول قرآن کریم، یہ اتنی بڑی کھلی اور واضح نشانیاں ہیں کہ جس کی بھی عقل سلامت ہو اسے مزید کسی دلیل کی ضرورت نہیں رہتی. ایک ایسے زمانے میں جس میں روئے زمین پر اللہ کے نام سے کوئی آشنا نہ ہو، ایک ایسے دور میں جس میں ساری روئے زمین ظلم اور جبر کی لپیٹ میں ہو، ایک ایسے دور میں جس میں صرف طاقت کی زبان مانی جاتی ہو، اللہ کا ایک بندہ صلی اللہ علیہ وآلہ وسلم کھڑے ہو کر ساری مخلوق کو اللہ کی طرف دعوت دے، ہر ظلم کا مقابلہ کرے لوگوں کے لیے، اللہ کی مخلوق کے لیے اور انہیں ظلم سے بچانے کے لیے، اور اس دعوت میں اتنی قوت ہو کہ ایک ذات سے شروع ہو کر اس طرح سے وہ پھیلے کہ چند برسوں میں روئے زمین کو اپنی لپیٹ میں لے لے، پھر اللہ کی ایسی کتاب پیش فرمائے جو پہلی بار ساری انسانیت کے مسائل کا حل ارشاد فرماتی ہو. اس سے پہلے کتابیں بھی نازل ہوئیں، صحیفے بھی نازل ہوئے، انبیاء بھی مبعوث ہوئے، اللہ کے رسول بھی آئے، لیکن ان نبیوں اور رسولوں کا علاقہ اور زمانہ دونوں محدود ہوتے تھے. ان کتابوں میں بھی ان اقوام یا ان لوگوں کے مسائل کا حل ہوتا تھا جن کی طرف وہ نبی یا رسول مبعوث ہوتا تھا. یہ پہلی بار ایسا ہوا کہ روئے زمین پر جب کوئی قاعدہ قانون نہیں رہا تو ایک ایسی کتاب نازل ہوئی جس نے ساری انسانیت کے لیے ضابطے متعین فرمائے، اور ایسے ضابطے متعین فرمائے جو نزول کتاب سے لے کر قیام قیامت تک ہر زمانے کے لیے موجود ہیں اور موجود رہیں گے. एक ऐसी हस्ती जिसके कर्म की हद ये है कि दुनिया भर के कुफ्र शिरक और जुल्म और जोर में लुथड़े हुए लोगों को अपने दामान रहमत में जगह देने के लिए हर वक्त दामन फैलाए हुए। अब इसके बाद भी जो लोग कुफर पे मुसर हैं, अल्लाह करीम इरशाद फरमाते हैं कि वो काफर ये कहते हैं, वो यकूलुल लजीना कफरू लौला उन्ज़िला अलैहि आया, इन पर कोई निशानी क्यों नाजिल नहीं होती, कोई दलील क्यों नाजिल नहीं होती। यानी उनके नजदीक ये सब कुछ दलील का दर्जा नहीं रखता। अल्लाह करीम इसका जवाब ये इरशाद फरमाते हैं, कुल इन्नल्लाहु युदिल्लु मन यशा व यहदी इलैहि मन अनाब। देखो अल्लाह बड़ा बेनियाज है और लाखों निशानियों के बावजूद वो न चाहे तो किसी को एक निशानी भी नजर नहीं आती, वो न चाहे तो कोई भी हिदायत नहीं पा सकता। दलायल से, निशानियों से हिदायत पाने के लिए एक शर्त है और वो शर्त है वयादी इलैहि मन अनाब, जिसके दिल की गहराई में ये आरजू पैदा हो जाए कि अल्लाह मुझे हक दिखा दे या मैं हक तलाश करूं, उसे हिदायत नसीब हो जाती। और अगर कोई अपनी दिल की गहराई से अल्लाह के करीब आना ही न चाहे, अल्लाह को उसकी जरूरत नहीं है कि उसे पकड़ कर ले आए, वरना तो वो कादिर है, उसके हुक्म से सारी मखलूक पैदा होती है, वो जैसी शक्ल चाहता है बनाता है, कोई उसमें चूं चरा नहीं कर सकता, जैसा कद काट चाहता है बनाता है, कोई उसमें दम नहीं मार सकता, वो सेहत दे दे वो कादिर है, बीमार कर दे कादिर है, जब मौत दे देता है तो कोई शख्स दम नहीं मार सकता। अगर वो चाहता तो इसी तरह सबको एक मजहब पे भी पाबंद कर सकता था, लेकिन उसने ऐसा नहीं किया। ये फैसला उसने इंसान पर छोड़ दिया है कि जिस फर्द को मैंने इतनी इज्जत दी है, इतना शऊर दिया है और एक इस्तेदाद दी है। बड़ी अजीब बात यह है कि साइकाट्रिस्ट जो हैं, जब वो तजिया करते हैं इंसानी जेन का और इंसानी दिमाग का, तो एक कायदा बयान करते हैं कि दुनिया में अगर कोई बहुत ही काबिल आदमी होता है, जिसे जीनियस कहा जाता है कि फलां तो जीनियस है, जीनियस उसे कहा जाता है कि जिस जैसा काबिल इंसान ढूंढे से न मिले, तो वो कहते हैं जी जो जीनियस होता है वो अपने दिमाग का 10% हिस्सा इस्तेमाल करता है। दुनियावी अमूर को समझने के लिए, दुनियावी उलूम को समझने के लिए, जदीद और आला उलूम को समझने के लिए, जदीद तहकीकात को समझने के लिए, अगर कोई जीनियस के दर्जे पे पहुंच जाता है कि उस शोबे में उस जैसा कोई दूसरा बंदा रूए जमीन पर नहीं और वो अपना दिमाग बहुत ज्यादा इस्तेमाल करता है, तो वो जीनियस भी ज्यादा से ज्यादा 10% हिस्सा दिमाग का इस्तेमाल करता है। बाकी अक्सरियत उन लोगों की है जो 1% से भी कम इस्तेमाल करते हैं। तो अगर दुनियावी अमूर के लिए यानी इंतहाई काबिलियत तक 10% दिमाग काफी है, तो ये 90% बाकी का क्यों दिया गया, उसका मसरफ क्या है? क्योंकि अल्लाह करीम कोई चीज बेमकसद तो तखलीक नहीं फरमाते, कोई चीज बिला मकसद तो अता नहीं की गई। ये 90% हिस्सा जो है ये वो लोग इस्तेमाल करते हैं जो अहलुल्लाह होते हैं। ये वो लोग इस्तेमाल करते हैं जो अल्लाह को पाना चाहते हैं। ये वो लोग इस्तेमाल करते हैं जो इस दुनिया में रहकर आखिरत की जिंदगी जी रहे होते हैं। ये वो लोग इस्तेमाल करते हैं जो बात तो यहां करते हैं लेकिन उसके नताइज को मैदान हशर में देख रहे होते हैं कि इसका नतीजा क्या होगा। जो लोग काम तो इस दुनिया में करते हैं लेकिन उनकी निगाह आकिबत पे होती है और दो आलम उनकी निगाहों में होते हैं कि इस काम का नतीजा यहां क्या होने वाला है, वहां क्या होने वाला है, इस बात का असर बारगाह नबवी में क्या लिया जाएगा और इस बात का असर बारगाह उलूहियत में क्या लिया जाएगा और वहां से मेरे लिए क्या नताइज मुरतब होंगे। गोया सारी दुनिया के उलूम एक बंदा अजबर कर ले तो उसे 10% दिमाग चाहिए और दीन के लिए उसे 100% चाहिए, आखरत के लिए 100% चाहिए। अब अगर कोई अकल का अंधा अकल को इस्तेमाल नहीं करता, एक आदमी के पास करोड़ों रुपए जमा है लेकिन वो अपने पीने के लिए पानी नहीं मंगवाता, खाने के लिए 2 पैसे खर्च नहीं करता, तो भूख से मर जाए तो क्या हर्ज है? उसे मरना है भूख से। सिर्फ दौलत जमा करने से तो उसकी जिंदगी बसर नहीं होगी। इसी तरह सिर्फ दिमाग को सिर में उठाए फिरने से इंसान नहीं बन जाता कि उसके सर में इंसानी दिमाग है, उस दिमाग को इंसानों की तरह इस्तेमाल भी करे। और कम से कम जो इस्तेमाल रब्बुल आलमीन जिसका मुतालबा फरमाते हैं वो ये है कि इतना अकल व शऊर जब मैंने अता फरमाया तो उससे ये तो तलाश करे कि मेरा मकसद, मेरी जिंदगी का हासिल, मेरी मंजिल क्या है, और समीम कल्ब से, दिल की गहराई से वो ये तय कर ले कि मुझे अल्लाह को पाना है। ऐसे लोगों के लिए मैं हदायत के दरवाजे खोल देता हूँ, उन्हें दलाइल भी नजर आ जाते हैं, उन्हें निशानियां भी नजर आ जाती हैं, उन्हें अजमत नबवी भी नजर आ जाती है, उन्हें हर एक सजदे के असरात की समझ भी आ जाती है, उन्हें एक एक इबादत के नताइज की समझ भी आ जाती है, दुनियावी उमूर के उखरवी नताइज पर उनकी निगाह चली जाती है और उनके लिए हदायत आसान कर देता हूं। और वो लोग होते हैं अल्लज़ीना आमनू व तत्मइन्नु कुलूबुहुम बिज़िक्रिल्लाह, उन्हें ईमान नसीब हो जाता है और फिर उनका दिल जो है वो तसल्ली ही पाता है याद इलाही। अल्लाह से उनकी ऐसी निस्बत हो जाती है, अल्लाह से उनका ऐसा ताल्लुक हो जाता है कि वो अपने दिल की कोई धड़कन उसके नाम के बगैर नहीं जाने देते, वो अपना कोई सांस, अपनी कोई सांस अल्लाह के नाम के बगैर नहीं जाने देते, अपने किसी काम को उसके नाम के बगैर नहीं करते। शुरू करते हैं तो बिस्मिल्लाह से करते हैं, खत्म करते हैं तो अल्हम्दुलिल्लाह पे करते हैं। उनका हर काम, उनका हर गाम, उनका हर सफर, उनका हर क़याम, हर हर हाल उनका याद इलाही से मुज़य्यन हो जाता है। उन्हें वो लज्जत मिल जाती है, वो मजा मिल जाता है, वो लुत्फ मिल जाता है कि वो अल्लाह के बगैर, अल्लाह की याद के बगैर, उसके नाम के बगैर रहने का सोच भी नहीं सकते। ये जरूरी नहीं है कि कोई अल्लाह अल्लाह करता है तो उसको कितने मराकबात हुए, उसके कितने मनाजिल हुए। अल्लाह अल्लाह करना बजाय खुद बहुत बड़ी मंजिल है बंदे के लिए। सबसे बड़ा मकाम यह है कि उसकी जिंदगी का कोई लम्हा अल्लाह की याद से खाली न रहे, और इससे बड़ी मंजिल क्या है। गोया हर वक्त उसने अल्लाह को अपने दिल में बसा लिया हो, उसकी दुनिया भी दीन बन जाती है। बड़ी अजीब बात है کہ بزرگ فرماتے ہیں کہ کافر کا دین بھی دنیا ہوتا ہے. آپ تمام مذاہب باطلہ کا مطالعہ کیجئے تو حاصل جو ہوگا وہ دنیاوی فوائد ہوں گے کہ اس رسم پہ عمل کرو تو یہ چیز مل جائے گی, اس پہ عمل کرو تو یہ کام ہو جائے گا. یعنی ان کے دین کا حاصل بھی دنیا ہوتا ہے, کافر کا دین بھی دنیا ہوتا ہے, لیکن مومن کی دنیا بھی دین ہوتی ہے. کام دنیا کا کر رہا ہوتا ہے لیکن وہ عبادت بن جاتا ہے, اس لیے کہ اللہ کی اطاعت کے زمرے میں ہوتا ہے, نبی علیہ الصلوۃ والسلام کی سنت کے زمرے میں ہوتا ہے, اور پھر ہر ہر قدم پر اللہ کا نام, ہر ہر سانس میں اللہ کا نام, ہر ہر حرکت و سکون میں اللہ کا نام ہوتا ہے, تو اس کا وہ دنیا کا کام بھی دین بن جاتا ہے. الذین آمنوا, ایسے لوگ جنہیں ایمان نصیب ہوتا ہے, وتطمئن قلوبهم بذکر اللہ, اور ان کا دل اللہ کی یاد سے قرار پاتا ہے. اور فرمایا یہ قانون بھی ہے, سن لو, الا بذکر اللہ تطمئن القلوب, دلوں کو سکون ملتا ہی اللہ کی یاد سے. اصول بھی یہ ہے کہ اگر دل میں آپ اللہ کو نہ بسائیں, اس دل کی قسمت میں قرار نہیں ہوتا, بے قراری اس کا نصیبہ بن جاتی ہے, تڑپتا رہتا ہے, کوئی نہ کوئی دکھ لگا رہتا ہے اسے, کوئی نہ کوئی پریشانی اسے پریشان کیے رکھتی ہے. اور فرمایا الذین آمنوا وعملوا الصالحات طوبی لہم وحسن مآب, ایسے لوگ جنہیں نور ایمان بھی نصیب ہوا اور حسن عمل بھی, یعنی نور ایمان اور حسن عمل یہ لازم و ملزوم ہے. جہاں ایمان ہوگا وہاں حسن عمل ہوگا, اور جہاں عمل چھوٹ رہا ہوگا وہاں ایمان پہ زد پڑ رہی ہوگی اور ایمان کمزور ہوگا. یہ جو ہماری روش ہے کہ جی ہم مسلمان ہیں, باپ دادا مسلمان تھا, ہم کلمہ پڑھتے ہیں, مریں گے تو جنازہ بھی ہوگا, مرنے کے بعد بہت سے ختم قرآن لوگ بخشیں گے اور کام ہو جائے گا, یہ تصور صحیح نہیں ہے. محاسبہ ہوگا زندگی کے ایک ایک لمحے کا. میں ایک دفعہ فتاوی میریا دیکھ رہا تھا, پیر میر علی شاہ رحمۃ اللہ علیہ, گروڑے شریف والوں کا ایک فتاوی ہے, فتاوی میریا, تو اس میں ذبح کا مسئلہ تھا. کسی بندے نے ان سے پوچھا کہ یہ ایک آدمی جانور ذبح کرتا ہے اور وہ کوئی آ کر اسے باتوں میں لگا لیتا ہے, یا کوئی اور ایسا حادثہ ہو جاتا ہے کہ تکبیر پڑھنا بھول جاتا ہے, چھری چلا دیتا ہے, اب جانور تو ذبح ہو گیا, تو اسے بعد میں خیال آیا کہ وہ تکبیر تو پڑھی ہی نہیں, میں تو باتیں کرتا رہا, تو اب اگر وہ تکبیر پڑھے تو. فرمایا نہیں, تکبیر تو ذبح کے وقت اور جان نکلنے کے لیے ضروری تھی کہ وہ تکبیر پڑھتا, اگر بغیر تکبیر کے اس نے گردن کاٹ دی تو اب پڑھنے کا کیا فائدہ, مرے ہوئے جانور پر تکبیر پڑھنے سے تو حلال نہیں ہوگا. اس کا جو دم نکلا تھا اس پہ تکبیر پڑھی جانی چاہیے تھی کہ اللہ اکبر پہ اس کا دم نکلتا. تو وہ شخص مسئلہ پوچھ کے چلا گیا تو جو لوگ بیٹھے تھے ان سے فرمانے لگے کہ دیکھو جانور مکلف بھی نہیں ہے, اس کے لیے تو کوئی قید نہیں کہ وہ ایمان لائے, مسلمان ہو, نماز پڑھے, روزہ رکھے, اس پہ تو کچھ بھی نہیں, مکلف ہی نہیں, اس کے باوجود اس کا دم اللہ کے نام کے بغیر نکلے تو وہ حرام ہو جاتا ہے, اور انسان تو مکلف ہے, اس کا دم اگر اللہ کے نام کے بغیر نکلتا ہے تو کیسا رہے گا. اسی کو لے کر صوفی کہتے ہیں جو دم غافل سو دم کافر, جو دم اللہ کی یاد کے بغیر نکل گیا وہ تو ضائع ہو گیا. تو اگر جانور کا نکلے تو حرام ہو جاتا ہے, تو انسان کا نکلے تو وہ تو کفر شمار ہوگا. تو تو ہر دم میں اگر یہ شرط ہے کہ عظمت الہی اس میں بستی ہو تو پھر ہر کام عظمت الہی سے خالی کیسا ہوگا؟ مزدوری کرتا ہے لیکن کیا مزدوری میں اسے اللہ کی یاد نہیں ہوگی کہ جو اجرت لینی ہے اس کے لیے کام پورا کروں، وقت پر آؤں، وقت پر کروں؟ اس لیے کہ اگر میں ایسا نہیں کروں گا تو ہو سکتا ہے مالک تو موجود نہ ہو، اسے تو دھوکہ دے لوں، لیکن اللہ تو موجود ہے، تو وہ اس کی مزدوری بھی عمل سہلے عبادت بن گئی، ملازمت کرتا ہے، تنخواہ لیتا ہے، مالک ہے تو بڑا کام کرتا ہے، مالک نہیں ہے تو بیٹھا میز پہ ٹانگیں رکھی ہیں، گپیں لگا رہا ہے۔ لیکن اگر اللہ کا تصور اس کے پاس موجود ہو، اللہ کی یاد دل میں بستی ہو، تو مالک ہو نہ ہو وہ کام کرنے کا حق ادا کرے گا۔ ہم جس مصیبت میں آج گرفتار ہیں، من حیث القوم بھی اور من حیث الملک بھی، وطن عزیز بھی جس مصیبت میں گرفتار ہے، اس کی بنیاد یہی ہے کہ ہم نام کے تو مسلمان ہیں لیکن ہمارے دل یاد الہی سے خالی ہیں۔ جس دفتر میں کوئی بیٹھا ہے اسے رشوت دو تو کام ہو جاتا ہے، رشوت نہ دو تو اس میں پتہ نہیں کتنے اعتراضات لگ جاتے ہیں۔ کیوں؟ اسے کون سی چیز روکے؟ اب تو دنیا پہ بھی یہ مرض عام ہے، لیکن کہا یہ جاتا ہے کہ مغرب میں یا اقوام مغرب میں ایسا نہیں ہے جی، بغیر رشوت کے کام ہو جاتا ہے۔ ایسا کام وہ کیوں کرتے ہیں؟ بغیر رشوت کے کیوں کرتے ہیں؟ ان میں اللہ کا تصور نہ صحیح، مذہب کا تصور نہ صحیح، آخرت کا تصور نہ صحیح، لیکن کم از کم وہ اپنے ملک سے وفادار ہوتے ہیں اور وہ چاہتے ہیں کہ اہل وطن کو اگر ہم سہولت پہنچا سکیں تو ہمیں پہنچانی چاہیے۔ کہیں تو کسی سے تو کسی کی وفا ہو، جذبہ وہی ہے۔ اگر اللہ سے نہیں ہے تو انہیں اپنی قوم اپنے وطن سے تو ہے، اور ہم کیسے عجیب مسلمان ہیں کہ ہمیں اللہ سے نہیں ہے، قوم سے نہیں ہے، وطن سے بھی نہیں ہے، صرف ہمیں تو اپنا مفاد چاہیے۔ یہ کوئی بڑا سیاسی لیڈر ہے، کوئی چھوٹا ہے، اپنے اپنے مفاد پہ سارے لڑ رہے ہیں۔ اس کی بنیادی وجہ یہ ہے کہ ایمان تو بحمد اللہ جو بھی کلمہ پڑھتا ہے اسے نصیب ہو گیا، اب وہ ایمان اس کی عملی زندگی کو متاثر کیوں نہیں کر رہا؟ اگر اس میں ایمان ہے تو رشوت کیوں لیتا ہے؟ اگر ایمان ہے تو ظلم کیوں کرتا ہے؟ ایمان ہے تو ناجائز فیصلے کیوں کرتا ہے؟ ایمان ہے تو سفارشیں کیوں چلتی ہیں؟ اس لیے کہ ایمان تو ہے لیکن وہ اتنا کمزور ہے کہ اسے کسی نے کوئی، جس طرح پودے کو پانی دیا جاتا ہے، گوڈی کی جاتی ہے، محنت کی جاتی ہے، پھر وہ پودا بنتا ہے، اور اگر آپ کوئی محنت بھی نہ کریں تو ایک جھاڑی سی باقی تو رہتی ہے، لیکن وہ حق ادا نہیں کرتا، نہ اس پہ اس طرح پھل آتا ہے، نہ اس طرح کا تناور درخت بنتا ہے جیسی اس سے محنت کی جائے تو ہوتا ہے۔ وہی حال ہمارے ایمانوں کا ہے کہ ہم ایمان کے ساتھ یاد الہی کو تو ہم سمجھتے ہی غیر ضروری ہیں کہ اس کی تو ضرورت ہی نہیں۔ اب اس کے بعد باری آتی ہے عمل صالح کی، تو مصیبت یہ ہے کہ جب دلوں سے یاد الہی اٹھ جاتی ہے تو عمل صالح کو بھی جی نہیں چاہتا، بندہ کرتا ہی نہیں ہے، توفیق ہی نہیں ہوتا۔ تو یہ یاد الہی، یہ ذکر الہی اور اس کے ساتھ ہمارے اعمال، یہ ایمان کی آبیاری تھی، یہ ایمان کی گوڈی تھی، یہ ایمان کی حفاظت تھی، یہ ایمان کی دیکھ بھال تھی، اس کے یہی اس کو پانی اسی کا لگنا تھا، اس سے اس نے ایک تناور درخت بننا تھا، اس پہ خوبصورت پھل آنے تھے اور ایک عالم کو اس سے مستفید ہونا تھا۔ तो यहां ये शर्त लगाई अल्लज़ीना आमनू वअमिलुस्सालिहात, जिन्हें ईमान नसीब होता है और वो अमल साले करते हैं, यानी ईमान और अमल साले लाजिम व मलजूम है। अगर अमल साले नहीं है तो इसका मतलब है कि ईमान में कहीं कमी है, उसमें वो कुव्वत नहीं है, वो ताकत नहीं है जिससे वो हमारे आज़ाओ जवारे को अमल साले की तरफ चला सके। और वो ताकत उसने कहां से लेनी है, ये इससे पहली आयत में फरमाया अल्लज़ीना आमनू व तत्मइन्नु कुलूबुहुम बिज़िक्रिल्लाह, उन्हें ईमान नसीब होता है तो अल्लाह की याद उनके दिल की ग़िज़ा बन जाती है, उसी से उसको करार आता है। अगर कभी याद भूल जाए तो दिल बेकरार हो जाता है, बेचैन हो जाता है। वज़्कुर रब्बका इज़ा नसीत, कभी कोई लम्हा गफलत का आ जाए तो जैसे ख्याल है फिर अल्लाह अल्लाह शुरू कर दो, और जब वो अल्लाह अल्लाह करता है तो फरमाया याद रखो अला बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब, अल्लाह की याद से दिल मुतमैन हो जाते हैं और फिर ईमान में वो कुव्वत होती है कि ईमान है तो आमाल साले हो जाते हैं। और जिन्हें ये कुव्वत नसीब हो जाए फरमाया तूबा लहुम व हुस्ना मआब, मुबारक हो उन लोगों को खूबसूरत अंजाम की, एक बेहतरीन अंजाम की। नबी अलैहिस्सलाम ने मिसाल इरशाद फरमाते हुए फरमाया कि तुम ये समझ लो कि जन्नत एक चटियल मैदान है, एक जमीन का टुकड़ा है जो पड़ा है। अब तुम्हें जन्नत में जाना है तो वहां तुम्हें घर चाहिए, वहां तुम्हें बाग चाहिए, वहां तुम्हें आराम चाहिए, वहां की फजा चाहिए, जिंदगी की सहूलतें चाहिए, लिबास चाहिए, खाना चाहिए, सारी नेमतें चाहिए। तो हुज़ूर अलैहिस्सलाम ने फरमाया कि ये सब तुमने खुद बनाना है, वहां तो एक चटियल मैदान है, जो जो चीज जैसी जैसी जिस क्वालिटी की बनाते जाओगे वहां बनती जाएगी। जासूला वो कैसे बनेगी, फरमाया तुम्हारे अमल से, जिंदगी में जो आमाल करोगे वो तुम्हारे लिए तुम्हारी आखिरत तामीर करेंगे। इसी तरह जो जुल्म करता है, बुराई करता है, हर बुराई के नतीजे में, हर जुल्म के नतीजे में आखिरत में उसके लिए एक अजाब, एक सजा बन जाती है। तो जिंदगी का फार्मूला रब्बे करीम ने ये फरमाया कि अब भी जो कुफर पे हैं वो अब भी कहते हैं कि कोई ऐसी दलील तो मोहम्मद और रसूलुल्लाह सल्लम ने नहीं दी जिस पे हम कायल हो जाते, अगर वो अल्लाह के रसूल हैं तो ऐसी कोई वजनी दलील उन पर नाजल क्यों नहीं होती। अल्लाह करीम फरमाते हैं दलाइल तो बहुत बड़े हैं लेकिन तुम्हारे दिलों में अनाबत रुजू इल्लाह नहीं है, और अल्लाह ऐसा बेनियाज है कि वो जबरदस्ती पकड़कर तुमको दिखाना नहीं चाहता। उन्हीं को नजर आएंगे जिनके दिल में अनाबत और रुजू इल्लाह होगी, और वो लोग हैं अल्लज़ीना आमनू व तत्मइन्नु कुलूबुहुम बिज़िक्रिल्लाह, उन्हें ईमान नसीब होता है। तो फिर वो अल्लाह के इतने करीब आ जाते हैं कि अल्लाह के बगैर जीने का तसव्वुर उनके पास नहीं होता। सोते में अल्लाह अल्लाह करते हैं, जागते में अल्लाह अल्लाह करते हैं, सफर में अल्लाह अल्लाह करते हैं, अज़र में अल्लाह अल्लाह करते हैं, उठते बैठते हर लम्हा अल्लाह की याद के अलावा वक्त निकल जाए ये उनसे बर्दाश्त नहीं होता। और फरमाया ये भी याद रखो दिलों को करार मिलता भी अल्लाह अल्लाह से है, और ऐसे लोगों को ईमान भी नसीब होता है, अमल साले की तौफीक भी होती है। और फरमाया मुबारक हो ऐसे लोगों को खूबसूरत आखिरत की, एक बहुत अच्छे अंजाम की, एक बहुत बेहतरीन ठिकाने की। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अल्लाह करीम हम सबको हमारी गफलत से निकाल कर अपनी याद की तौफीक अता फरमाए। जिन अहबाब की सुन्नतें रहती हूँ पढ़ लीजिए।